This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program, Voice of Shangri-La, in Nepali.
नमस्ते अनि स्वागत छ कार्यक्रम भोइस अफ साङ्ग्रिला. हजुर, यो अर्को एउटा ब्रान्ड न्यू एपिसोड भोइस अफ साङ्ग्रिलाको. सदाको आइतबार चाहिँ 9:30 बजे हामी म उपस्थित हुने गर्छु भोइस अफ साङ्ग्रिला लिएर रेडियो एडलेड 101.5 मेगाहर्जमा. यदि तपाईँहरू यो कार्यक्रम भोइस अफ साङ्ग्रिला अनलाइन पनि सुन्न सक्नुहुनेछ, जसको लागि तपाईँले लगइन गर्नुपर्ने हुन्छ www.radio.adelaide.edu.au. हजुर श्रोताहरू, कार्यक्रमको थालनी गर्न चाहन्छु. म आजको कार्यक्रमको सुरुवात गर्न चाहन्छु देशमा अर्थात् नेपालमा भएका विभिन्न राजनीतिक घटनाक्रमका बारेमा जानकारी अर्थात् समाचार, अनि त्यसमा नेपालका मात्र नभएर नेपाल सँगसँगै सम्पूर्ण विश्वभर भएका घटनाहरूको बारेमा म यहाँहरूलाई जानकारी गराउन कोसिस गर्नेछु समाचारबाट, र अहिलेलाई कार्यक्रम थालनी गर्न चाहन्छु समाचारबाट. समाचारको सुरुमा, सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको गोली हानी हत्या भएको विरोधमा आज देशभरका अदालतहरू बन्द गरिएको छ. बिहिबार हत्या भएकै दिन बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले देशभरका अदालत बन्द गर्ने निर्णय गरेको थियो. 3 दिन बितिसक्दा पनि घटनाको अनुसन्धान गरिरहेका प्रहरीले हत्या कसले र किन गर्यो भन्नेबारे केही पत्ता लगाउन सकेका छैनन्. घटनामा प्रयोग भएको मोटरसाइकल भेटिए पनि चोरीको मोटरसाइकल प्रयोग गरिएको खुलासा भएको छ. अपराधीले प्रयोग गरेको बाइक 2 महिना अगाडि हराएको खुलेको हो. गत 18 गते कलङ्कीको घरबाट बङ्गलामुखी मन्दिर दर्शन गरेर जाने क्रममा शङ्खमूल युएन पार्क नजिकै न्यायाधीश बमलाई रातो पल्सरमा आएका 2 जनाले गोली हानी हत्या गरेका थिए. घटनामा परि उनका अङ्गरक्षक र हास्य कलाकार दीपक राज गिरीका बाबु घाइते भएका छन्. उनीहरूको नर्विक अस्पतालमा उपचार भइरहेको छ. माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन्. पार्टीका उपाध्यक्ष मोहन वैद्यले नयाँ पार्टी खोल्ने तयारी गरेपछि उनको यो भनाई आएको हो. काठमाडौँ मेडिकल कलेज जोरपाटीमा दुवै मृगौलामा समस्या आई उपचार गराइरहेका माओवादीका पोलिट ब्युरो सदस्य एवं लडाकुका पूर्व कमान्डर नन्दकिशोर पुनको स्वास्थ्य स्थिति बुझ्न पुगेका दाहालले उक्त कुरा बताएका हुन्. उपाध्यक्ष वैद्य पक्षमा प्रभावशाली मानिएका नेता नेत्र विक्रम चन्दले एक पत्रिकामा वैद्यलाई पार्टी अध्यक्ष र महासचिव रामबहादुर थापालाई प्रधानमन्त्री बनाए पार्टी नफुट्ने बताएका थिए. उनले पार्टीको असन्तुष्ट पक्षलाई विश्वासमा लिएर अगाडि बढ्न तयार रहेको र त्यसको लागि आफ्नो तर्फबाट जस्तोसुकै कदम चाल्न तत्पर रहेको बताएको उनका सहयोगी शिव खकुरेललाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले जनाएको छ. मृगौलामा समस्या देखिएपछि थप उपचारका लागि सरकार र पार्टीले नेता पुनलाई भारतको दिल्ली लैजाने तयारी गरे पनि उनले अस्वीकार गरेका छन्. पुनले पार्टी अध्यक्षलाई आफ्नो स्वास्थ्यको कुनै चिन्ता नलिन बरु पार्टीलाई एकताबद्ध बनाउनका लागि जोड दिएका थिए. नेपाली काङ्ग्रेसले माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सुनियोजित रूपमै संविधानसभा विघटन गरी सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउँदै लोकतान्त्रिक शक्तिहरूलाई एक ढिक्का हुन आह्वान गरेको छ. शनिबार पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै सभापति सुशील कोइरालाले संघीय लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरू एक हुनुपर्ने अवस्था आएको भन्दै आह्वान गरेका हुन्। माओवादी र मधेसी मोर्चाले नियोजित रूपमै संविधान सभा भङ्ग गरी नयाँ निरङ्कुशता मार्फत सत्ता कब्जाका लागि अघि बढेका छन्। कोइरालाले भने उनीहरूको यो दुष्प्रयासलाई सबै लोकतन्त्रवादी शक्ति एक ठाउँमा भएर परास्त गर्नुपर्छ। तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी दरबार हत्याकाण्ड भएको 11 वर्ष भएको छ। 2058 साल जेठ 19 गते भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो। शुक्रबारको रात्रिभोजमा भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दिपेन्द्र, अधिराज कुमार निराजन, राजकुमारी श्रुति सहित 9 जनाको मृत्यु भएको थियो। नेपाली राजनीतिमा दरबार हत्याकाण्डलाई राजतन्त्रको अवसानको सुरुवातका रूपमा हेरिन्छ। घटनापछि गठित छानबिन समितिले तत्कालीन युवराज दिपेन्द्रले हत्याकाण्ड घटाएको बताए पनि धेरैले त्यसलाई अस्वीकार गरेका छन्। नारायणहिटी दरबार सङ्ग्रहालय उद्घाटनका क्रममा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले हत्याकाण्डको पुनः छानबिन गर्ने बताएपछि कार्यान्वयन हुन सकेन। श्रोताहरू, म यसबारेमा, राजा वीरेन्द्रको बारेमा तपाईँहरूलाई एउटा छोटो संस्मरण यस कार्यक्रमको अन्तरालमा म तपाईँहरूलाई सुनाउनेछु। कार्यक्रम सुन्दै राख्नुहोला। र नेपाली युवा शेष घले यस वर्ष अस्ट्रेलियाको 166 धनी व्यक्ति बनेका छन्। उनको सम्पत्ति 255 मिलियन अस्ट्रेलियन डलरसहित धनी व्यक्तिमा पुनः दर्जा पाएका छन्। सन् 2012 मे अङ्कमा बीआरडब्ल्यू रिच पत्रिकाले निकालेको सर्वेक्षणमा घले यो स्थानमा आएका हुन्। गत वर्ष घले कुल 237 मिलियन अस्ट्रेलियन डलरका साथ 164 स्थानमा रहेका थिए। घलेको सम्पत्ति यस वर्ष गत वर्षभन्दा 32 मिलियन डलरले बढिरहेको छ। अस्ट्रेलियाको मेलबर्न इन्स्टिट्युट अफ टेक्नोलोजी सञ्चालन गरिरहेका घले यसबाहेक रियल इस्टेट व्यवसायमा पनि सफल मानिन्छन्। सूचना प्रविधि र व्यवस्थापन लगायतका विषय पढाइ हुने यहाँ 3000 भन्दा धेरै विद्यार्थी अध्ययनरत रहेका छन्। 16 वर्ष अघि विद्यार्थीका रूपमा अस्ट्रेलिया आएका घले छोटो समयमा नै परिश्रम र मेहनतका कारण सफल व्यक्ति बनेका छन्। बिजनेस विषय लिएर स्नातकोत्तर गरेका घले सुरुका समयमा सामान्य विद्यार्थी सरह नै दुःख गरेका थिए। 2014 सालमा लमजुङ जिल्लाको नाङ घान पोखरामा जन्मिएका उनले राजधानीमा पुलचोकबाट इन्जिनियरिङ प्रमाणपत्र गरेका थिए भने छात्रवृत्ति तत्कालीन सोभियत सङ्घ अन्तर्गत रहेको युक्रेनबाट सिभिल इन्जिनियरिङ गरेका हुन्। कास्की क्षेत्र नम्बर 3 का निवर्तमान सभासद रविन्द्र अधिकारीले 4 वर्षमा पनि संविधान निर्माण गर्न नसकेकोमा ग्लानी लागेको बताउँदै आगामी निर्वाचनमा उम्मेद्वार नबन्ने घोषणा गरेका छन्। अधिकांश काम पुरा भए पनि अन्तिम अवस्थामा संविधान जारी गर्न नसकेकोमा मतदातासँग माफी माग्दै उनले आफूसँग फेरि संविधान सभाका लागि मत माग्ने नैतिक अधिकार नरहेको उल्लेख गरे। एमालेका तर्फबाट सभासद बनेका उनले सरकारले एकतर्फी रूपमा घोषणा गरेको आगामी मङ्सिरको निर्वाचन नहुने जिकिर गर्दै यो दुनियाँलाई छक्याउने जाल मात्र भएको बताए। मुलुकलाई अप्ठ्यारोमा पार्दै सत्ता कब्जाको रणनीतिमा माओवादी लागेकाले निर्वाचन हुनै नसक्ने उनको दावी छ। अधिकारीले मुलुकलाई संवैधानिक शून्यतातर्फ धकेल्ने प्रधानमन्त्रीको अहिलेको कदम आफैमा खेदजनक रहेको पनि बताए। उनले अहिलेको जटिल परिस्थिति सामना गर्न अनिवार्य पूर्व शर्तका रूपमा राजनीतिक सहमति र सहमतिकै आधारमा संयुक्त सरकारको प्रस्थान बिन्दुलाई जोड दिएका छन्। मङ्सिरमा फेरि एकपटक होइन, अझै 3 पटक निर्वाचन भए पनि माओवादीको षड्यन्त्रले संविधान बन्ने अवस्था छैन। आइतबार पोखरामा सञ्चारकर्मीसँग अधिकारीले भने नहुने कुराका लागि फेरि निर्वाचन गर्छु भन्नु यो माओवादीको दुनियाँलाई छक्याउने जाल मात्र हो। उनले अहिलेकै 601 सभासदले फेरि चुनाव लडेर आउँदैमा संविधान बन्न नसक्ने भएकाले आफू नैतिक रूपमा त्यसका लागि तयार नभएको प्रष्टीकरण दिए। सहमति भएका अधिकांश विषय समेटेर बाँकी विवादित विषय रूपान्तरित संसदमा लैजान सकिने विकल्प लत्याएर माओवादी अध्यक्ष पुष्पकमल दाहालको एक्लो हटमा संविधान सभाको अन्त्य गरिएको उनले आरोप लगाए। माओवादी अध्यक्ष स्पष्ट नीति र योजना बिना जोसँग पनि जस्तोसुकै सहमति र सम्झौता गरी अप्ठ्यारोमा पर्दै गए। अधिकारीले भने जथाभावी बोल्दै र सहमति गर्दै हिँडे पनि सबैका कुरा संविधानमा नपर्ने भएपछि आफू चारैतिरबाट तारो बन्ने देखेर दाहालले संविधान जारी गर्नै नदिएका हुन्। सम्भावना र विकल्प हुँदाहुँदै संविधान बन्न नदिएर मुलुकलाई नयाँ निर्वाचन घोषणा मार्फत अप्ठ्यारो परिस्थितिमा पुर्याउने र त्यसकै मौकामा केही षड्यन्त्र गर्न सकिन्छ कि भन्ने माओवादीको अभिष्ट रहेको उनले बताए। उनका अनुसार जातीय पहिचानको विवाद बनाएर संविधान सभा सिद्ध्याउने माओवादीको रणनीतिक चाल थियो। संविधान सभा अन्त्यपछि लोकतान्त्रिक आन्दोलनका सम्पूर्ण उपलब्धि तथा समृद्धि शान्त समुन्नत र लोकतान्त्रिक नेपालको जनअपेक्षामा गम्भीर धक्का लाग्नुका साथै टुङ्गिन नसकेको शान्ति प्रक्रिया अप्ठ्यारोमा परेको उनको भनाइ छ। माओवादी सके आफ्नो एजेन्डाको छाप लागेको संविधान बनाउने, नसके सङ्कटका बिचबाट सम्पूर्ण सत्ता कब्जाको अभिष्ट पुरा गर्न उद्यत थियो उनले भने। सगरमाथा दिवसको अवसरमा सिडनीमा रहेका केही युवाहरूको समूहले अस्ट्रेलियाकै उच्च शिखर माउन्ट कुजुअस्कीको सफल आरोहण गरेका छन्। नेपाली पर्यटन क्षेत्रका निम्ति केही सहयोग तथा सन्देश दिने हेतुले उक्त आरोहण कार्यक्रमको आयोजना गरिएको थियो। विविध पेसामा संलग्न 7 नेपाली युवाहरूको संलग्नता रहेको उक्त अभियानलाई नेपाली दूतावास अस्ट्रेलियाले पनि साथ दिएको थियो। अस्ट्रेलियाका लागि नवनियुक्त नेपाली राजदूत रुद्रकुमार नेपाल र नेपालले टोलीलाई नेपाली झण्डा हस्तान्तरण गर्नुभएको थियो। उक्त अवसरमा राजदूत नेपालले टोलीलाई शुभकामना दिँदै दूतावासले यस किसिमका कार्यक्रमहरूलाई सधैँ प्रोत्साहन तथा सहयोग गर्ने जानकारी दिनुभएको थियो। नेपाली दूतावास तथा कर्मचारीहरूले औपचारिक तहमा नेपाल र नेपालीका लागि काम गर्ने भए तापनि प्रवासमा रहेका हरेक नेपालीहरूले जन्मभूमिका खातिर आफूले सक्दो भूमिका खेल्नुपर्ने कुरालाई राजदूत नेपालले जोड दिनुभयो। टोलीको संयोजक शिक्षण तथा पत्रकारितामा संलग्न युवा भीमसेन सापकोटा हुनुहुन्थ्यो भने अन्य सदस्यहरूमा पत्रकार ऋषि आचार्य, युवा साहित्यकार निष्प्रभ सजी, युवा लेखक तथा व्यवसायी सञ्जीव पाण्डे, युवा साहित्यकार तथा इन्जिनियर प्रदीप चापागाई तथा युवा वैज्ञानिक द्वय राजन छेत्री र विमल केसी हुनुहुन्थ्यो। सिडनीबाट करिब 6 घन्टाको मोटर यात्रापछि आइपुग्ने थ्रेडवोबाट टोलीले आरोहण सुरु गरेको थियो। लगभग 5.5 घन्टाको उकालो यात्रापछि उक्त समूह अस्ट्रेलियाकै उच्चतम बिन्दु माउन्ट कुजुअस्कीको चुचुरो पुगेको थियो, जुन समुद्र सतहदेखि करिब 7,310 फिटको उचाइमा छ। नेपाली झण्डा चुचुरोमा पुर्याएपछि टोलीले हरेक वर्ष सगरमाथा दिवसका दिन विविध कार्यक्रमहरू सञ्चालन गर्ने प्रण लिएको थियो। सम्झनुपर्ने कुरा के छ भने यहाँ श्रोताहरू, 51 वर्ष अघि मे 29 तारिकका दिन एडमन्ड हिलारी तथा तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक विश्वको सर्वोच्च शिखरको चुचुरोमा मानव पाइला पुर्याएका थिए। त्यसै सम्झनामा हरेक वर्ष मे 29 तारिकका दिन देशभरमा सगरमाथा दिवसको आयोजना गर्ने गरिन्छ। र श्रोताहरू, अहिले मैले तपाईँहरूलाई सुनाएँ देशमा भइरहेका ताजा गतिविधि, त्यसबाहेक यहाँ अस्ट्रेलियामा भइरहेका नेपाली गतिविधिहरू, नेपाली कम्युनिटीमा भइरहेका गतिविधिहरूको बारेमा यहाँहरूलाई मैले जानकारी गराएँ। श्रोताहरू, अब कार्यक्रमको अर्को पाटोमा गीत सङ्गीततिर लाग्दैछु। गीत सङ्गीतका बिचमा म तपाईँहरूलाई विभिन्न रोचक जानकारी, स्वास्थ्यवर्धक जानकारीहरू त सुनाउने नै छु, तर आजको कार्यक्रम सुरु गर्न चाहन्छु म 1974 AD को सम्बोधन भन्ने गीतबाट। यो गीत मलाई बजाउन मन लागेको किन भन्दाखेरि, गत बिहबार जेठ 19 गते राजा वीरेन्द्रको वंश नाश भएको 11 वर्ष पुगेको छ र जति बेला दरबार हत्याकाण्ड भएको थियो 11 वर्ष अगाडि त्यस बेला 1974 AD सम्बोधन भन्ने गीत राजा वीरेन्द्रप्रति समर्पित गरेर गाएका थिए त्यसै हुनाले पनि आज म यहाँहरूलाई आजको कार्यक्रम यसै गीतबाट सुरुवात गर्न चाहन्छु अहिलेलाई सुनौँ सम्बोधन 1974 AD स्वरमा
सम्बोधन तिमीलाई गर्दैछु म सिकेका ती सबै धुनहरूले समर्पण गीत यो गर्दैछु म तिम्रै ती मिठा रागहरू भेट्ने गरी अङ्गाल्छ
हजुर श्रोताहरू भर्खरै मैले तपाईँलाई सुनाएँ 1974 AD एड्रिन प्रधानको स्वरमा रहेको सम्बोधन भन्ने गीत र श्रोताहरू मैले तपाईँलाई राजा वीरेन्द्रको वंश नाश भएको अथवा राजा वीरेन्द्रको हत्या भएको 11 वर्ष पुगेको सन्दर्भमा एउटा स्मरण अथवा एउटा सम्झना यहाँनिर म सुनाउँछु सुनाउन गइरहेको छु. यसलाई चेतबहादुर कुँवरले लेखेका हुन् र चेतबहादुर कुँवर तत्कालीन राजा वीरेन्द्रका प्रमुख निजी सचिव थिए. तत्कालीन राजा वीरेन्द्र आयामिक थिए, यस अर्थमा कि उनी देश काल र सन्दर्भ बुझ्थे. नेपालमा संस्थागत विकासको लगानी थालनी उनकै पालामा सुरु भयो. वीरेन्द्रको सपनाको कुरा गर्ने हो भने उनी नेपाल आर्थिक र प्रशासनिक रूपमा सबल भएको देख्न चाहन्थे. 2046 साल अघि उनको भूमिका स्वर्गीय राजा महेन्द्रको भन्दा फरक रह्यो. उनको एक मात्र जोड राजनीति र विकासलाई जोड्नुपर्छ अनि बल्ल राम्रो हुन्छ भन्ने मा थियो. यसैका लागि विकास क्षेत्रको विभाजन र त्यस अनुसारको प्रशासन पनि बनाइएको थियो. विकासका लागि सञ्चार भन्ने नारा त्यति बेलै आएको हो. त्यसै गरी विकासका लागि यातायात, विकासका लागि शिक्षा जस्ता अनेकन कार्यक्रम आए. राजाले अगाडि सारेको काम असफल पार्ने तत्त्व पनि केही थिए, तर पनि दूरसञ्चार लगायतका क्षेत्रमा धेरै प्रगति भयो. दरबारभित्र पनि राजविरोधी गुट थियो भन्ने कुरा बाहिर हल्ला चलेको थियो. पारिवारिक रूपमा विभिन्न दबाब राजामाथि नभएको भने होइन, तर राजा वीरेन्द्रले सबै खाले समस्यालाई बडो सावधानीपूर्वक ट्याकल गर्थे. जसले जे भने पनि वीरेन्द्रले सधैँ प्रधानमन्त्रीको कुरा सुन्थे. उनका प्रमुख सल्लाहकार प्रधानमन्त्री नै हुने गर्थे. मन्त्रीहरूबाट आएका कुरालाई राजाले निष्कर्षमा पुर्याउँथे र अन्त्यमा प्रधानमन्त्रीसँग सल्लाह गरेर मात्रै बाहिर ल्याउँथे. देशका योजना र नीतिगत कुरामा उनले अरूसँग त्यत्तिकै सल्लाह लिन्थे. हरेक सातामा एक पटक सचिवालयको बैठक बस्थ्यो. सचिवालयमा जम्मा भएका निवेदनहरू र जाहेरीहरूका विषयमा छलफल हुन्थे र त्यसका निष्कर्ष हामीहरूले राजा कहाँ प्रस्तुत गर्थ्यौँ र त्यसमा लागेका आफ्ना विचार राख्थ्यौँ र राजाले निर्णय गर्थे. पछि निर्णयहरू मन्त्रालय र मन्त्री परिषदमा पुग्थे. दरबारमा भएका पाँचवटा सचिवालयले विभिन्न मन्त्रालयलाई सहयोग गर्थे. मन्त्रालयबाट आएका जानकारी र सूचनालाई राजा कहाँ पुर्याउने काम हाम्रो हुन्थ्यो. यसरी नै जनता र राजाबीच संवाद हुन्थ्यो. मितव्ययी रूपमा दरबारभित्रका सचिवालयहरू चल्थे, तर बाहिर भने सचिवालयले धेरै खर्च गर्छ भन्ने हल्ला थियो. निजी सचिवालयले मन्त्री परिषदका निर्णयलाई सजिलो ढङ्गले कार्यान्वयन गर्न सघाउ पुर्याउँथ्यो. दर्शन भेटमा पनि राजाले मन्त्री र जनता सबैको सल्लाह लिन्थे र त्यसलाई मनन गर्थे. राजीव गान्धी नेपाल आएका बेला पशुपतिनाथको दर्शन गर्न पाएनन् भन्ने कुरालाई त्यतिखेर बढाइ चढाइ गरेर प्रस्तुत गरियो, तर गान्धीकी श्रीमती विदेशी भएको हुनाले त्यहाँ समस्या आएको थियो. त्यतिखेर त्यो मुद्दालाई त्यत्तिकै ठुलो बनाइयो. हिन्दू राष्ट्र भएकोले हुनाले पनि विदेशी सोनिया गान्धीलाई पशुपतिनाथ जान रोक लगाइएको हुनसक्छ. धर्मअनुसारको आचरण त राख्नै पर्यो. त्यति कुराले मात्रै नेपाल र भारतको सम्बन्ध बिग्रिएको भन्न सकिँदैन. राजा वीरेन्द्रका पालामा नेपाल र भारतको सम्बन्ध केही खराब नै थियो. रुसको दबावले गर्दा भारतले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न नमानेको हुनसक्छ, तर राजा वीरेन्द्रको भारतसँग असन्तुष्टि देखिएन. बरु त्यसलाई कूटनीतिक रूपमै समाधान गर्ने प्रयास गरियो. कुनै बेला माओवादीहरूले राजा वीरेन्द्रसँग भेट गर्न खोजिरहेका थिए, तर हिंसात्मक आन्दोलन नछोडेसम्म राजाको दर्शन भेटको प्रक्रिया नै सुरु भएन. राजदरबार हत्याकाण्डका विषयमा धेरै कुरा आए जसको सत्य छानबिन अहिलेसम्म भएको छैन. त्यो घटना राजनीतिक रूपमै भएको पनि हुनसक्छ. विदेशीहरूको पनि यस घटनाका लागि प्रोत्साहन हुनसक्छ. हजुर श्रोताहरू, अहिले भर्खरै मैले तपाईँहरूलाई सुनाएँ एउटा स्मरण अथवा सम्झना भनौँ, राजा वीरेन्द्रका तत्कालीन राजा वीरेन्द्रले शासन गर्ने कसरी उनी त्यति साह्रो लोकप्रिय भएका थिए भन्ने बारेमा चेतबहादुर कुँवरले लेखेको एउटा सम्झना र चेतबहादुर कुँवर तत्कालीन राजा वीरेन्द्रका प्रमुख निजी सचिव पनि थिए. हजुर श्रोताहरू, अब कार्यक्रममा फेरि अर्को एउटा गीत प्रस्तुत गर्न गइरहेको छु म अहिलेलाई. अहिलेको लागि नेपाली गीत, यो पुरानो फिल्मको गीत हो र यसलाई मन्त्र ब्यान्डले रिमेक गरेर फेरि यहाँहरू हामी श्रोताहरूमाझ ल्याएको छ र यही गीतलाई म पुनः फेरि आज यस कार्यक्रममा बजाउन जाँदैछु. अहिलेको लागि के भन्ने हाम्रो बानी.
जे भन्ने हाम्रो समय दस मोहर महिनाको कमाई हाम्रो सुरुको पानी राम्रो हाम्रो समय साँच्चै रमाइलो हे हाम्रो सुरुको पानी राम्रो हाम्रो समय साँच्चै रमाइलो
हजुर श्रोताहरू भर्खरै तपाईँले सुन्नुभयो मन्त्र ब्यान्डको आवाजमा के भन्ने हाम्रो समय यो गीत एकदमै पुरानो गीत हो चलचित्र देउताको गीत हो जहाँसम्म मलाई लाग्छ र यसलाई मन्त्र ब्यान्डले फेरि अलिकति रक भर्जनमा हामी श्रोताहरूमा आज ल्याएको थियो र मैले यहाँहरूलाई सुनाएँ रेडियो एडलेड 101.5 मेगाहर्ज भोइस अफ साङ्ग्रिलामा, र तपाईँ अहिले सुन्दै हुनुहुन्छ भोइस अफ साङ्ग्रिला रेडियो एडलेड 101.5 मेगाहर्ज, र अहिले रातिको 10 बजेको छ र यति बेला बाहिरको तापमान रहेको छ 11 डिग्री सेन्टिग्रेड, र यस यतिखेर एडिलेडमा 70% जति पानी परिरहेको छ, एकदमै पानी परिरहेको छ, मौसम एकदमै जाडो जाडो छ। र श्रोताहरू, म तपाईँलाई फेरि अर्को एउटा यहाँ जानकारी गराउन चाहन्छु। नेपाल टेलिकमले 3 वर्षभित्रमा 40% नेपालीको पहुँचमा इन्टरनेट पुर्याउने लक्ष्य लिएर नयाँ कार्य रणनीति अथवा कार्यक्रम ल्याउँदैछ। त्यसबारेमा म श्रोताहरूलाई जानकारी गराउन चाहन्छु। 3 वर्षभित्र 40% नेपालीको पहुँचमा इन्टरनेट पुर्याउने लक्ष्य लिएर ब्रोडब्यान्ड नीतिको मस्यौदा तयार भएको छ। दूरसञ्चार प्राधिकरणले 4 वर्ष अघि तयार पारेको मस्यौदालाई संशोधन सहित स्वीकृतिको लागि सञ्चार मन्त्रालयमा पठाउने तयारी गरेको छ। मस्यौदाले सन् 2015 कम्तीमा 20% नागरिकको घरमा कम्तीमा 512 किलोबिट प्रति सेकेन्ड अर्थात् केबिपिएस स्पिडको इन्टरनेट पुर्याउने लक्ष्य लिएको छ। सहरी क्षेत्रका उपभोक्ताले माग गरेको खण्डमा 10 मेगाबिट अर्थात् 10 MB सम्मको इन्टरनेट प्रयोग गर्न पाउने सुनिश्चित सहित नीति बनाइएको छ। प्राधिकरणका निर्देशक आनन्दराज खनालले भने, ब्रोडब्यान्ड सेवामा एकाधिकार हुन नदिनका लागि 3 वर्षभित्र सहरी क्षेत्रमा ब्रोडब्यान्ड सेवा दिने कम्पनी कम्तीमा 3 वटा बनाउने लक्ष्य लिएको छ। अहिले नेपाल टेलिकम, एनसेल जस्ता टेलिफोन सेवा प्रदायक र केही इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले ब्रोडब्यान्ड सेवा दिइरहेका छन्। अरू देशमा कम्तीमा 1 MBPSको स्पिडलाई ब्रोडब्यान्ड भनिए पनि नेपालमा भने यसलाई परिभाषा समेत गरिएको छैन। सम्बन्धित देशको भौगोलिक अवस्था पूर्वाधारका अनुसार ब्रोडब्यान्ड परिभाषित हुने गरेको छ। नेपालमा इन्टरनेट सुरु भएको झन्डै 2 दशक पछि ब्रोडब्यान्ड नीति बनाउन लागिएको हो। नीतिले 3 वर्षभित्र सबै जिल्ला सदरमुकामलाई अप्टिकल फाइबरबाट जोड्ने लक्ष्य लिएको छ। अप्टिकल फाइबर उच्च गतिमा इन्टरनेट प्रसारण गर्ने माध्यम हो। कम विकसित देशहरूमा उच्च गतिको इन्टरनेटलाई ब्रोडब्यान्डमा राखिन्छ। धेरै देशहरूले कम्तीमा 256 किलोबिट प्रति सेकेन्ड स्पिडको इन्टरनेटलाई ब्रोडब्यान्डका रूपमा राखेका छन्। नेपालमा ब्रोडब्यान्डको नियमन सञ्चार मन्त्रालयले हेर्ने कि विज्ञान प्रविधि मन्त्रालयले भन्ने विषयमा झन्डै 3 वर्षदेखि विवाद छ। अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन आइटियुले सूचना प्रविधिका लागि सम्बन्धित देशका सञ्चार मन्त्रालयले हेर्ने गरी तोकेको हुँदा अब ब्रोडब्यान्ड नीति अघि बढाउन लागिएको हो। प्राधिकरणका प्रवक्ता कैलाश प्रसाद न्यौपानेले भने, नेपालमा इन्टरनेटका उपभोक्ताले निकै महँगो मूल्य तिरेर पनि स्तरीय सेवा प्रयोग गर्न पाएका छैनन्। अझ ब्रोडब्यान्डको मूल्य त उपभोक्ताले निकै महँगो तिर्नु परेको छ। एनसेल र नेपाल टेलिकमले सुरु गरेको वायरलेस इन्टरनेटको गुणस्तर तुलनात्मक रूपमा राम्रो भए पनि निकै महँगो भएको गुनासो उपभोक्ताको छ। 4 वर्ष अघि सूचना प्रविधि क्षेत्रका परामर्शदाता टिकाजित राई संयोजक रहेको कार्यदलले कम्तीमा अपलिङ्गिङ 64 किलोबिट र अपलिङ्क 64 किलोबिट र डाउनलिङ्क 256 किलोबिट भएको ब्यान्डविथलाई ब्रोडब्यान्डको रूपमा राख्न सिफारिस गरेको थियो। विज्ञान प्रविधि मन्त्रालयका तत्कालीन सचिव रामहरि आचार्यले ब्रोडब्यान्ड नीति विज्ञान प्रविधि मन्त्रालयको कार्यक्षेत्र भएको भन्दै आपत्ति जनाएपछि रोकिएको थियो। उच्चस्तरीय सूचना प्रविधि आयोगमा उपाध्यक्ष समेत रहेका मनोहर भट्टराईले ब्रोडब्यान्ड नीतिको मस्यौदा तयार पारेर प्राधिकरणमा बुझाएका हुन्। नीतिले इन्टरनेटलाई शिक्षाको औजारको रूपमा लिएको छ। 2015 20% सरकारी विद्यालयहरूमा कम्तीमा 1 MBPS इन्टरनेट पुर्याउने लक्ष्य लिएको छ। त्यस्तै 20% हेल्थ पोस्टमा समेत उच्च गतिको इन्टरनेट पुर्याएर टेलिमेडिसिन सेवा उपलब्ध गराउने नीतिको मस्यौदामा उल्लेख छ। नेपालमा सन् 1994 इन्टरनेट सुरु भएको हो। मर्केन्टाइल कम्युनिकेसनले सिङ्गापुरमा रहेको सर्भरमा टेलिफोन लाइनबाट कनेक्ट गरेर इन्टरनेट सुरु गरेको हो। इमेल भने त्यसको डेढ वर्ष अघि सुरु भएको थियो। चैतसम्मको विवरण अनुसार नेपालमा 17% जनताको पहुँचमा इन्टरनेट छ, 46 लाख इन्टरनेटका ग्राहक छन्। यसमध्ये सबैभन्दा बढी मोबाइल इन्टरनेटका प्रयोगकर्ता छन्। नेपाल टेलिकम, एनसेल र युटिएलले मोबाइल इन्टरनेट दिइरहेका छन्। हजुर श्रोताहरू, मैले तपाईँलाई भर्खरै जानकारी गराएँ एउटा इन्फो टेक्नोलोजीको बारेमा। नेपालमा 3 वर्षभित्रमा 40% जनता नेपाली जनताको पहुँचमा इन्टरनेटको सेवा उपलब्ध गराउने विषयमा दूरसञ्चार र सञ्चार मन्त्रालय लागिपरेका छन्। यो एकदमै राम्रो कुरो हो। र श्रोताहरू, अहिले म पुनः फेरि एउटा गीत बजाउन जाँदैछु तपाईँहरूका लागि। अहिलेलाई भने म रविन एन्ड न्यू रिभोल्युसनको आवाजमा म मौन तामा अल्झिरहेको एउटा जीवन भन्ने गीत सुनाउन चाहन्छु तपाईँहरूलाई, र त्यसपछि म तपाईँहरूलाई जानकारी गराउनेछु रविन एन्ड न्यू रिभोल्युसनको बारेमा, जो चाहिँ एडिलेडमा आउँदैछन्। त्यसको बारेमा जानकारी गराउनेछु। अहिलेलाई भने यो गीत श्रोताहरू, भर्खरै तपाईँले सुन्नुभयो रविन एन्ड न्यू रेभोल्युसनको आवाजमा म मौनतामा अल्झिरहेको एउटा जीवन, ओम विक्रम विष्टले गाएको यो गीत जसलाई रविन एन्ड न्यू रेभोल्युसनले फेरि गाएको थियो र त्यो थियो रक भर्जनमा। र श्रोताहरू, मैले तपाईँलाई भनेको थिएँ यो गीत बजाउनुभन्दा अगाडि म रविन एन्ड न्यू रेभोल्युसनको बारेमा तपाईँहरूलाई जानकारी गराउनै छु भनेर। श्रोताहरू, रविन एन्ड न्यू रेभोल्युसन अस्ट्रेलियाको टुरमा आउँदैछन्। उनीहरू जुन बाइस तारिकमा एडिलेडमा आउँदैछन् कार्यक्रम प्रस्तुत गर्न तपाईँहरूका माझमा, जसमा चाहिँ तपाईँले रविन एन्ड न्यू रेभोल्युसनका रविन तामाङका आवाजमा रकिङ पर्फर्मेन्सहरू, रकिङ यस्तै मिठा मिठा गीतहरू तपाईँहरूले लाइभ सुन्न पाउनुहुनेछ, तपाईँहरूले लाइभ हेर्न पाउनुहुनेछ। त्यसका लागि तपाईँले आफ्नो टिकट सुनिश्चित गर्नुपर्ने हुन्छ। टिकटहरू धमाधम बिक्रीमा छन् जहाँसम्म मलाई लाग्छ अहिले, रविन एन्ड न्यू रेभोल्युसनको र टिकटको टिकट मूल्य दर राखिएको छ $30 र जसमा तपाईँहरूले आशिष वाग्ले अनि थिर गुरुङ त्यसै गरी नेपाली ग्रोसरी बाट तपाईँहरूले टिकट प्राप्त गर्न सक्नुहुनेछ, आफ्नो टिकट प्राप्त गर्न सक्नुहुनेछ र समयमै आफ्नो टिकट लिएर आफ्नो स्थान सुनिश्चित गरिराख्नुहोस् भन्न चाहन्छु म रविन एन्ड न्यू रेभोल्युसनको कन्सर्टको लागि। रविन एन्ड न्यू रेभोल्युसन नेपालको एउटा रक ब्यान्ड हो जसले चाहिँ धेरै रक गीतहरू गाएका छन्, तर रक पारामा गीत गाए तापनि तर कतिपय गीतहरू देशभक्तिका छन्, कतिपय गीतहरू मायाप्रीतिका छन् र कतिपय गीतहरू जनचेतनामूलक खालका छन्। र श्रोताहरू, मैले तपाईँहरूलाई जानकारी गराएँ रविन एन्ड न्यू रेभोल्युसन अस्ट्रेलियाको टुरमा र एडिलेडमा जुन 22 गतेका दिन रविन एन्ड न्यू रेभोल्युसन एडिलेडमा आउँदैछन्। र तपाईँहरू यदि कार्यक्रम रविन एन्ड न्यू रेभोल्युसनको कन्सर्ट छुटाउन चाहनुहुँदैन भनेदेखि त्यसको लागि आफ्नो टिकट लिइसक्नुहुनेछ भन्ने मैले आशा लिएको छु। र श्रोताहरू, अब कार्यक्रमको म बिच्चतिर आएको छु, बिच्चतिर भन्दा पनि क्वार्टर जति मात्रै बाँकी छ अब श्रोताहरू कार्यक्रम मसँग भन्नको मतलब, अब यस बेला स्टुडियोको घडीमा 10:12 गएको छ र अहिलेको बाहिरको स्थिति हेर्नुपर्दा, स्टुडियोभन्दा बाहिरको स्थिति एडिलेडमा एकदमै पानी परिरहेको छ, जाडो छ। यो जाडो मौसममा म तपाईँहरूको साथमा छु सञ्जय, र साथमा कार्यक्रम हो रेडियो भोइस अफ साङ्ग्रिला, जुन चाहिँ आउने गर्छ हरेक आइतबार राति 9:30 10:30 रेडियो एडिलेड 101.5 MHz र तपाईँ यो कार्यक्रम अनलाइन पनि सुन्न सक्नुहुन्छ, जसको लागि तपाईँले लगन गर्नुपर्नेछ www.radio.adelaide.edu.au। भोइस अफ साङ्गिला रेडियो एडिलेड 101.5 MHz र म तपाईँहरूको साथमा छु सञ्जय।
दुर्फिजाई माया तिमीलाई दिए ते छिटिसरी टाढा टाढा सपना सोचे थिए धरती जस्तै मुटु फिजाई माया तिमीलाई दिए ते छिटिसरी
हजुर श्रोताहरू, भर्खरै तपाईँहरूले सुन्नुभयो सायस ब्यान्डको आवाजमा तिमी नभए जिन्दगानी काँडा सरी छ, कुसुम रुमालको पुरानो गीत, उदित नारायण झाले गाएका थिए यो गीतलाई, र अहिले सायस ब्यान्डले अलिकति रक भर्जनमा हामीमा आज ल्याएको छ। र मैले तपाईँहरूलाई सुनाएँ तिमी नभए जिन्दगानी काँडा सरी छ, पक्कै पनि मन पऱ्यो होला श्रोताहरू तपाईँहरूलाई। र श्रोताहरू, म अब तपाईँहरूलाई अर्को एउटा स्वास्थ्य सम्बन्धी जानकारी गराउन दिन जाँदैछु। जङ्क फुडले बढाउँछ तौल भन्ने शीर्षकमा रहेको छ यो। यदि तपाईँहरू जङ्क फुड खान चाहनु, भनौँ न जङ्क फुड लाइक बर्गर, केएफसीको अनि कुनै चिकन स्न्याक्स अथवा चाहिँ चिकन ऱ्याप अथवा चाहिँ हङ्ग्री ज्याक्स मन पराउनुहुन्छ भनेदेखि तपाईँले सोच्नुपर्ने अवस्था रहेको छ। जङ्क फुड खाँदा त मिठै लाग्छ तर यसले शरीरलाई अपेक्षित फाइदा पुर्याउँदैन। यस्ता खाद्य पदार्थको सेवनपछि शरीरमा तुरन्त बोसो जम्मा हुन्छ। यस्तो बोसो तपाईँ हाम्रो कम्मर नितम्ब अर्थात् पेट लाग्ने भनिन्छ जो श्रद्धाहरू भुँडीमा र खुट्टामा जम्मा हुन्छ। अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकले यो दावी नयाँ अनुसन्धानपछि गरेका हुन्। त्यसमा बताइए अनुसार जङ्क फुड सेवनको केही घन्टापछि शरीरमा बोसो एकत्रित हुन थाल्छ जुन निरन्तर बढ्दै जान्छ। खाना खाएपछि बोसो रगतको माध्यमले शरीरभरि फैलिन थाल्छ। यसको उपयोग मांसपेशीले आवश्यकता अनुसार गर्छ तर बाँकी रहेको चिल्लो बोसोयुक्त तन्तुको रूपमा कम्मर नितम्ब अर्थात् पेट र खुट्टामा जम्मा हुन्छ। अनुसन्धान अन्तर्गत यो प्रयोग केही व्यक्तिमा गरिएको थियो। उनीहरूलाई बोसोले परिपूर्ण खाद्य पदार्थ खान दिइयो। खाएको एक घन्टाभित्र त्यस्तो बोसो सम्पूर्ण शरीरमा रगतमा ससाना थोपाको रूपमा उपस्थित भएको पाइयो अनि पछि शरीरका अन्य भागमा एकत्रित भएको देखियो। र यसै गरी अर्को, यदि तपाईँ केक र कुकिज मन पराउनुहुन्छ भने त्यसमा पनि सोच्नुपर्ने अवस्था छ श्रोताहरू। वैज्ञानिकहरूका अनुसार केक, कुकिज, ज्याम तथा जेली लगायतका फास्ट फुड बढी खाने मानिसको स्मरण शक्ति कमजोर बन्दै जान्छ। कुकी तथा केक लगायतका खाद्य पदार्थले मानिसको मस्तिष्कको काम गर्ने तरिकालाई प्रभावित पार्ने अनुसन्धानकर्ताहरूको भनाइ छ। यस्ता खाद्य पदार्थ खाने मानिसको स्मरण शक्ति कम हुँदै जान्छ। तथापि फ्याटी अम्ल हुने खानाहरूले भने स्मरण शक्ति तेज बन्ने बताइन्छ। अमेरिकाको लस एन्जलसका वैज्ञानिकहरूले मुसामा गरेको अध्ययनले यस्तो देखाएको हो। अनुसन्धानको क्रममा कुकी, केक लगायतका फास्ट फुड खुवाइएका मुसाहरू पजल पार गर्न असफल भएको पाइयो भने सामान्य खाना दिएका मुसाहरूले यस्तो पजल पार गरे। मुसाको मस्तिष्क मानिसको मस्तिष्कसँग धेरै मेल खाने भएकाले यो सिद्धान्त मानिसमा पनि लागू हुने वैज्ञानिकहरूको भनाइ छ।
संयोग र परिस्थिति हो सुरुवात तिमी छौ सम्बन्धमा सधैँ
नहुने वो बन्न सकिन तिम्रो अन्तिम माया बनाउन सकिन मेरो अन्तिम माया तिमीलाई मेरो जीवनमा सँगै छैन माया निकै नै गहिरो हो लेखेर छ स्मरति उस्ता हो स्मालु आफैला सिवन लाम हुने भो तिम्रो उज्जवल भविष्य Don't
श्रोताहरू भर्खरै मैले तपाईँहरूलाई सुनाएँ आस्था ब्यान्डको आवाजमा अन्तिम माया शीर्षकमा रहेको यो गीत र यो गीत ब्याकग्राउन्डमा बजिरहेको छ। श्रोताहरू म तपाईँलाई एउटा माफ गर्नुहोला रोचक जानकारी भन्ने कि यसलाई अब कस्तो एउटा म तपाईँलाई एउटा क्वेसन गर्न चाहन्छु गधाले खच्चडलाई बलात्कार गर्यो भने के होला अर्थात् तपाईँको मस्तिष्कमा के आउँछ वैयाद भन्ने कुरा आउँछ होइन हे नचाहिने कुरा तर श्रोताहरू तपाईँ विश्वास गर्नुहुन्न होला यस्तै यही घटना गधाले खच्चडलाई बलात्कार गरेको इस्युले गर्दाखेरि 15 मान्छेको ज्यान गएको छ। म तपाईँलाई यो पढेर सुनाउन गइरहेको छु गधाले खच्चडलाई बलात्कार गर्यो भने के होला तपाईँको उत्तर हुनसक्छ जनावरको यस्तो कृत्यले मान्छेलाई फरक पार्ने कुरै भएन नि अर्थात् कागलाई बेल पाक्यो हर्षसँग बिस्मात तर सधैँ यस्तो कहाँ हुँदो रहेछ र यमनमा गधाले खच्चडलाई बलात्कार गर्दा 15 मानिसको ज्यान गएको छ समाचार पढ्दा अथवा सुन्दाखेरि पत्यार नलाग्न सक्छ तर कुरो सत्य हो यमनको एक आदिवासी इलाकामा गधाले खच्चडलाई रेप गरेको घटनापछि गोली चल्दा 15 ज्यान गएको छ। स्थानीय एक व्यक्तिको गधाले अर्को व्यक्तिको घरमा पालेको खच्चडलाई लखेटी लखेटी बलात्कार गरेपछि यो घटना भएको हो। छिमेकीको गधाले आफ्नो खच्चडलाई बलात्कार गरेको घटनापछि निकै क्रुद्ध बनेका खच्चडका मालिकले गधा मालिकसँग झगडा गर्न पुगे झगडाले निकै ठुलो रूप लियो दुई पक्षबीच गोली हानाहान समेत भयो गोली हानाहानको क्रममा 15 स्थानीय बासिन्दाको ज्यान गयो। वास्तवमा गधाले खच्चडमाथि बलात्कार गरेको घटनाले त्यहाँ जातीय दङ्गाको रूप लिएको थियो गधाका मालिक मकाबी समुदायका थिए भने खच्चडका मालिक अब्बास समुदायका थिए। स्थानीय दुई समुदायका मानिसले दुई जनावरको यो घटनालाई पछि जातीय रूप दिए र भिड्न थाले हिंसाले ठुलै जातीय दङ्गाको रूप लिन थालेपछि ठुलो सङ्ख्यामा प्रहरी परिचालन गर्नु परेको थियो। दक्षिण पश्चिमी अप प्रान्तमा घटेको यो घटनाका क्रममा प्रहरीले 8 पक्राउ गरे पक्रेको छ। गधा र खच्चडको अवस्था भने सामान्य छ श्रोताहरू यो रोचक जानकारी जस्तो थियो तर सत्य घटना जुन यमनको एउटा कुनै आदिवासी इलाकामा घटेको घटना थियो र श्रोताहरू कार्यक्रमको समय सिद्धि नै लागेको छ तर केही छैन श्रोताहरू त्योभन्दा अगाडि म एउटा गीत सुनाउन चाहन्छु यहाँहरूलाई समय सुजिल कर्माचार्यको आवाजमा रहेको यो गीत अहिलेलाई सुनौ यो गीत
समय आयो मनको कुरा पोख्ने आत्मा पुकारलाई कहिले जाने बेला भो गाडी सुसेलमे भोलि आउँदैन आज नभने तप तप चुहिरा आँसु काथो पाले पक्कै मनमा केही लुकेको छ हुन्छ दर्द दर्किरा मुसलदारे झरीले शिरदेखि पालसम्म पश्चाता बर्साउँछ समय त आयो मनको कुरा भन नत्र
हजुर श्रोताहरू सुजिल कर्माचार्यको आवाजमा समय भन्ने गीत सुन्दै हुनुहुन्छ तपाईँहरू र म तपाईँहरूको साथमा छु सञ्जय रेडियो एटले 101.5 मेगाहर्जमा र तपाईँ सुन्दै हुनुहुन्छ भोइस अफ साङ्ग्रिला र श्रोताहरू यति बेला मेरो स्टुडियोको घडीमा रातिको 10:28 गएको छ र कार्यक्रमको समय सकिन लागेको छ अब मसँग जम्मा 2 बाँकी छ श्रोताहरू र आज छुट्टिने बेला आएको छ तर केही छैन श्रोताहरू फेरि अर्को आइतबार राति 9:30 फेरि पुनः उपस्थित हुनेछु म तपाईँहरूको रेडियो सेटमा भोइस अफ साङ्गलीलाई लिएर र तबसम्मका लागि म तपाईँहरूसँग बिदा हुन चाहन्छु र श्रोताहरू तपाईँहरूको आगामी साता राम्रो रहोस् शुभ रहोस् यही मेरो कामना र अहिलेको लागि तिम्रो न्यानो अङ्गालोमा भन्ने गीत अग्लिज ब्यान्डको आवाजमा छोड्दै तपाईँहरूसँग म बिदा हुन चाहन्छु हस्त नमस्ते शुभरात्रि
Jeevan sane sane.